مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، پروگرام ہے راؤنڈ ٹیبل اور آج ہمارا موضوع ہے انسانی حقوق کا عالمی دن۔ یہ وہ دن ہے جب انسانی حقوق اقوام متحدہ کی جنرل اسمبلی نے انسانی حقوق کا عالمی منشور منظور کیا تھا۔ بات ہے سن 1948 کی اور ظاہر ہے کہ تاریخ آج کی تھی 10 دسمبر، اور اس منشور کا بنیادی مقصد یہ تھا کہ انسانی حقوق کی پامالی کو کیسے روکا جائے اور شعور پیدا کیا جائے بنیادی انسانی حقوق کے بارے میں، اور ایک بنا دیا جائے، ایک واضح لائحہ عمل پیش کر دیا جائے کہ یہ چیزیں ہونی چاہئیں اور یہ نہیں ہونی چاہئیں۔ تو دنیا بھر میں ہر ملک میں مختلف طریقوں سے انسانی حقوق کی کبھی نہ کبھی کوئی نہ کوئی خلاف ورزی عمل میں آتی ہے، لیکن آج ہم خاص طور سے بات کریں گے جنوبی ایشیا میں انسانی حقوق کی صورتحال پر اور بھارت اور پاکستان میں، کیونکہ کئی دفعہ ہم یہ دیکھتے ہیں کہ ان دونوں ملکوں میں جب ایک عجیب سا ہمیں رشتہ نظر آتا ہے کہ جب ایک ملک کی بات کرو تو دوسرا ملک کہتا ہے کہ بھائی اس میں تو پاکستان میں یہ ہو رہا ہے یا بھارت میں یہ ہو رہا ہے تو ہم ایسا کیوں کریں۔ تو ہمارے ساتھ بات چیت کے لیے جو ماہرین موجود ہیں اس وقت ہمارے ساتھ، ان میں پاکستان سے زہرا یوسف صاحبہ ہیں جو کہ انسانی حقوق کے کمیشن کی سابق چیئرمین رہ چکی ہیں، ایکٹیوسٹ ہیں بہت بڑی، اور اکثر اس پہ بہت سے ان کی بات کرتی رہتی ہیں مختلف فورمز میں۔ یہ جنوبی ایشیا کا ایک فورم ہے، ساؤتھ ایشین فار ہیومن رائٹس، اس کی بھی ممبر تھیں اور اس کے بورڈ ممبر تو بھی ہیں لیکن بورڈ میں بھی شامل تھیں۔ اس کے علاوہ ہمارے ساتھ پرویز امرو صاحب ہیں جو کہ وکیل ہیں اور ایک سرکردہ لائر ہیں ہیومن رائٹس کے، انہیں بہت سے ایوارڈ بھی ملے ہیں اس میں، اور یہ جو ہیں جموں کشمیر کولیشن فار سول سوسائٹی کے فاؤنڈر ہیں۔ تو آپ دونوں کو میری آواز آ رہی ہے؟ زہرا صاحبہ، پرویز صاحب، آپ دونوں کا بہت شکریہ۔ میں آپ سے زہرا صاحبہ شروع کرنا چاہوں گی اس کو، کیونکہ ہم خاص طور پہ بات کر رہے ہیں جنوبی ایشیا کے حوالے سے، تو میں پہلے تو آپ سے پوچھوں گی کہ منشور میں وہ کون سی بنیادی چیزیں ہیں جن کی سب سے بڑی خلاف ورزیاں اس وقت آپ کو پاکستان میں خاص طور پر نظر آ رہی ہیں، اس کے بعد میں ہم جنوبی ایشیا کی بات کریں گے۔
ہیں اقوام متحدہ کے یونیورسل ڈیکلریشن میں، اور جو ہم دیکھ رہے ہیں روز بروز اس کی خلاف ورزی، اور جس میں شامل ہے فریڈم آف بلیف، جس میں یہ کہ آپ کو مذہب کے حوالے سے آزادی ہے، جو جس آپ جو بھی عقیدت جو ہے آپ، تو اس میں بھی ایک مطلب برابری کا احساس ہونا چاہیے۔ تو پاکستان میں ہم نے دیکھا ہے کہ جو اقلیتوں کی صورتحال ہے وہ بدتر ہی ہوتی جا رہی ہے، اور پھر اس کے علاوہ ہم یہ بھی دیکھ رہے ہیں کہ فریڈم آف ایکسپریشن، یہ بھی ایک بہت بنیادی حق ہے فنڈامنٹل رائٹس میں، اور یہ بھی اس کی بھی خلاف ورزی ہو رہی ہے، ٹالرنس ختم ہو رہی ہے، حالانکہ جمہوری نظام ہے پاکستان میں، مگر پریس کے حوالے سے یا جو بھی ڈسینٹنگ آوازیں ہیں ان کو خاموش کرنے کی کوشش ہو رہی ہے۔ تو یہ ہیں کچھ بنیادی مسئلے، اور ایسے بھی بہت سارے ہیں، مطلب اقوام متحدہ کی یہ ڈکلریشن کے بعد بھی بہت سارے کنونشنز آئے جو اسپیسیفک ہیں عورتوں کے حوالے سے، بچوں کے حوالے سے، انفورس ڈسپیئرنسز کے حوالے سے، ٹارچر کے حوالے سے، جو بہت سارے پاکستان نے سائن کیا ہے، کچھ نہیں کیا ہے
جی،
مگر اس میں بھی ہم دیکھ رہے ہیں کہ ملک اپنے کمٹمنٹ نہیں وہ پورے کر رہی ہے۔
تو پرویز امرو صاحب، یہی سوال میرا آپ سے بھی ہے بھارت کے حوالے سے، اور خاص طور پر بھارت کے زیر انتظام کشمیر کے حوالے سے، جہاں کی صورتحال کے آپ بہت بڑے ایک سرگرم رہنما بھی ہیں بات کرنے کے لیے، لیکن ساتھ ساتھ میں یہ بھی چاہوں گی کہ ہم عمومی طور پر بھارت کے اور علاقوں کی بھی بات کریں، اس کی وجہ یہ ہے کہ میں نے دعویٰ دی تھی ڈاکٹر ظفر الاسلام خان صاحب کو، جو چیئر پرسن ہے دہلی مائنورٹی کمیشن کے، مگر اپنی اس وقت ان کی ایک میٹنگ چل رہی ہے تو وہ شامل نہیں ہو سکے، ہم درمیان میں انہیں لینے کی کوشش کریں گے. لیکن آپ مجھے یہ بتائیے کہ آپ جب دیکھتے ہیں بھارت کی صورتحال تو وہ کون سی خاص چیزیں ہیں انسانی حقوق کی خلاف ورزیوں کے حوالے سے جو جن پہ آپ بات کرنا چاہیں گے؟
دیکھیے، شکریہ پہلے آپ کا. دیکھیے پہلے یہ ہے کہ ہم تو بھارت میں تو ہم نہیں کر رہے ہیں کام، ہم تو کشمیر میں رہ رہے ہیں. اور حقیقت یہ ہے کہ ہر ملک میں کسی نہ کسی طرح کے ہیومن رائٹ وائلیشن ہوتے ہیں، لائک وہ ڈیموکریسی ہو یا نان ڈیموکریٹک کنٹریز ہوں، اور خاص کر ایشین کنٹریز میں. لیکن میں کشمیر کے حوالے سے اس لیے کہہ رہا ہوں کہ کشمیر جو ہے ایک کانفلکٹ ایریا ہے، رائٹ؟
جی.
اور کشمیر میں اگر ہم دیکھیں فرام 1990 28 سال سے تقریباً جو یہاں پہ ہیومن رائٹ وائلیشنز ہو رہی ہیں، بلکہ اگر ہم یہ کہیں کہ وار کرائمز ہو رہے ہیں یا کرائمز اگینسٹ ہیومینٹی ہو رہے ہیں، وہ بھی ایک جو فوج یہاں تقریباً 7 لاکھ فوج یہاں پہ، اور کہیں بھی تاریخ میں اگر ہم دیکھیں کسی بھی مجھے دیکھیں کہ جدید تاریخ میں اگر دیکھیں کہ کہیں بھی اتنی بڑی تعداد کی فوج کو اور اتنے لمبے عرصے تک امپیونٹی نہیں ملی ہے. باقی رہا کہ جو ہیومن رائٹ باتیں الگ چیزیں ہم کر رہے ہیں، رائٹ آف ایکسپریشن، رائٹ آف جو جینڈر وغیرہ، وہ بھی بڑی امپورٹنٹ ہے، لیکن بیسک جو ہیومن رائٹ کا ہے وہ رائٹ آف لائف. اور اس طرح اگر ہم دیکھیں کہ 28 سال میں جو پوری جو انڈین آرمی کو یہاں پہ جو امپیونٹی ملی ہے، وہ بھی ایسی جگہ پہ کہ جہاں وہ کہہ رہے ہیں کہ لا اینڈ آرڈر ہم ڈیل کر رہے ہیں، اور جبکہ ان کی لیڈرشپ جو ہے وہ کہہ رہی ہے ورلڈ فائٹنگ ہے پروکسی وار. تو اس دوران میں کشمیر کے حوالے سے یہ کہہ رہا ہوں کہ یہاں پہ جو جتنی جو زیادتیاں ہوئی ہیں، مطلب یہ جو ابھی آپ کہہ رہے ہیں کہ جو ڈس اپیئرنس ہوئے ہیں، ٹارچر ہے، کسٹوڈیل ڈیتھس ہے، یہ جو ہے ماس ویو جی یہاں ڈسکور ہوئی ہے، اس حوالے سے ہم دیکھیں کہ یہاں پہ جو انسٹیٹیوشنز ہیں، جو انسٹیٹیوشنز مینٹ ٹو پروٹیکٹ ہیومن رائٹ، وہ بالکل یوٹیلائز ہو گئے، ان کا تو کوئی رول ہی نہیں بن رہا یہاں پہ. تو ہمارا جو تھوڑا کنسرن کشمیر میں جو یہ ہے وہ یہ ہے، آخر ہندوستان میں بھی ایک بڑی انٹالرنس بڑھ رہی ہے وہاں پہ، وہاں بھی جو سول سائٹی ہیں وہ بھی فائٹ کر رہے ہیں، خاص کر جو ابھی جو گورنمنٹ وہاں پہ ہے بی جے پی کی رائٹ ونگ گورنمنٹ ہے. لیکن کشمیر کے حوالے سے ہم یہ، کیونکہ ہم یہاں پہ ڈاکومنٹیشن کر رہے ہیں، ابھی دیکھیں ایک یہ ہے کہ ابھی جو ایک تو وائلیشن ہو رہی ہے، اور دوسرا جو کشمیریوں کا جو بڑا یہ جو کنسرن ہے کہ انٹرنیشنل جو آؤٹکرائی ہے وہ نہیں ہو رہی ہے. ایکسپٹ ایک بڑی بریک تھرو بن گیا تھا یونائٹیڈ نیشنز کا جو رپورٹ آیا 14 جون کو، جو ہیومن رائٹ کمیشن نے رپورٹ دی تھی پہلی بار، جس میں کہ جو انہوں نے جو کیونکہ گورنمنٹ آف انڈیا نے ان کو الاؤ نہیں کیا یہاں آنے کے لیے، تو انہوں نے ریموٹ مانیٹرنگ سے یہ اسٹیبلش کیا کہ وہاں پہ کمپریہنسو انویسٹیگیشن کی ضرورت ہے.
اچھا،
کیونکہ کشمیر میں میسیو وائلیشنز ہو رہی ہے. جی
اچھا پرویز صاحب، میں آپ سے اسی جو کچھ آپ نے کہا اس پہ مزید سوال کچھ پوچھوں گی، لیکن زہرا صاحبہ آپ سے میں یہ پوچھنا چاہوں گی کہ کشمیر پہ جب تنقید ہوتی ہے، یعنی تو سب سے زیادہ یہ بات کہی جاتی ہے کہ بھارت اجازت نہیں دیتا جب بھی کوئی غیر جانبدار کمیشن تحقیقات کے لیے داخل ہونا چاہتا ہے کشمیر میں، چاہے وہ اقوام متحدہ ہو یا کوئی بھی عالمی ادارہ، وہ آنے نہیں دیتے. تو اس کو پاکستان سے آپ کس طرح کمپیئر کر سکتی ہیں؟ کیا پاکستان میں بھی ایسا ہے کہ بند ہیں کچھ علاقے، اور یا پاکستان میں اس کی کم از کم اجازت ہے کہ لوگ جائیں اور دیکھ سکیں؟
جی، پاکستان میں ذرا سا مختلف ہے صورتحال، مگر اب اور کچھ تبدیلیاں آ رہی ہیں جو ذرا سا تشویشناک ہیں. دیکھیں، پاکستان نے کچھ سال پہلے غالباً 2012 میں یو این کے ورکنگ کمیٹی آئی تھی جن کا تعلق تھا انفورس ڈسپیئرنسز سے، اور انہوں نے پورے پاکستان میں ٹریول کیا، بلوچستان میں بھی گئے اور فیملیز سے ملے جن کے لوگ اٹھائے گئے. تو اس حد تک تو ان کو بالکل کافی حد تک اجازت دی. یہاں جب الیکشن ہوتا ہے تو ای یو سے لے کے کامن ویلتھ کے سب ادارے کے لوگ آتے ہیں اور مانیٹر کرتے ہیں الیکشن. مگر اب ہم دیکھ رہے ہیں کہ جو پاکستانی حکومت ہے وہ کچھ سالوں سے انٹرنیشنل این جی اوز کے کام پر پابندی لگا رہی ہے اور بہت کئی این جی اوز ہیں جو ان کو کام اپنا پاکستان میں ختم کر کے ان کو واپس جانا ہو رہا ہے. تو یہ ایک ذرا سا میرے خیال سے تشویشناک ٹرینڈ ہے, مگر گزشتہ سالوں میں تو اجازت دیا ہے انٹرنیشنل آرگنائزیشن کو کہ وہ آ کے دیکھیں پاکستان میں کیا ہو رہا ہے, اپنی پابندی نہیں رہی ہے, مگر
اچھا میں
تبدیل ہو رہی ہے.
جی میں آپ نے کیونکہ کہا ہے کہ آپ جلد جانے چاہتے ہیں, کچھ آپ کی مصروفیت ہے اس وقت, تو میں آپ سے جنوبی ایشیا کے بارے میں ہم بات کر رہے تھے مختلف ملکوں کی, اور یہ بات ہوئی کہ سری لنکا ایک ایسا ملک ہے جہاں کی صورتحال سب سے بہتر ہوئی ہے. تو وہ کون سی چیزیں ہیں جس کی وجہ سے ایک ایسا ملک جس میں عشروں تک خانہ جنگی رہی, تقریباً میرا خیال ہے دنیا میں کسی ملک میں بھی اس طرح کی خانہ جنگی نہیں ہوئی جیسی سری لنکا میں تھی, لیکن وہ ہر چیز ان کی معمول پہ آ گئی, ان کا پولیو کی بھی ختم ہو گیا ان کے ملک سے, تعلیم کا تناسب ان کا بڑھ گیا, اور اب انسانی حقوق کی صورتحال میں بھی نمایاں بہتری آئی ہے. تو کیا وجہ ہے اس کی؟
دیکھیں میرے خیال سے ہمیشہ جو عوام کی سٹرگل ہوتی ہے اس کا ایک اثر ہوتا ہے, اس سے جمہوریت بھی سمجھ لیجیے مضبوط جمہوریت بھی سامنے آتی ہے. اور سری لنکا کا بھی کچھ اسی طرح کا وہ ہے, وہاں پہ کچھ سال پہلے تو یہ صورتحال تھی کہ صحافیوں کو اٹھایا جا رہا تھا اور ان کو مارا جا رہا تھا, بہت ہی ریپریشن تھا. مگر ہم نے دیکھا ہے کہ اب وہ فریڈم آف دا پریس بھی ہے وہاں پہ, اور یہ سری لنکا واحد ملک ہے ساؤتھ ایشیا میں جس نے یو این کنونشن آن انفورس ڈس اپیئرنس سائن کیا ہے, ریٹیفائی کیا ہے.
باقی ملکوں نے, انہوں نے نہیں کیا کیا؟ انڈیا اور پاکستان نے اس کنونشن کی
طرف سے. جی
زور صاحب, کیا انڈیا اور پاکستان نے نہیں ریٹیفائی کیا اس کو؟
جی نہیں
سائن کیا, ریٹیفائی نہیں کیا.
اچھا
جی پاکستان نے
جی جی ضرور جی پروفیسر صاحب
دیکھیے اگر ہم انڈیا پاکستان کی بات کریں, دیکھیے میں تو مجھے تو علم نہیں ہے پاکستان کا, لیکن ایک بات اگر ہم دیکھیں کہ انڈیا جو کہ لارجسٹ ڈیموکریسی اور وہاں انسٹیٹیوشنز ہے اور پورا ایک انٹرنیشنل امیج انڈیا کا ہے, لیکن اگر ہم دیکھیں کشمیر کے حوالے سے, دیکھیں ابھی یونائیٹیڈ نیشن ملٹری آبزرور گروپ کو یہ الاؤ نہیں کر رہی ہے کشمیر میں ایل او سی مانیٹر کرنے. الیکشنز کی بات کر رہی تھی یہ محترمہ, تو الیکشن مانیٹر کرنے کے لیے یہ انٹرنیشنل آرگنائزیشن کو الاؤ نہیں کر رہی ہے. یہ 2008 میں یورپین پارلیمنٹ نے ریزولوشن پاس کیا تھا کہ کشمیر میں جو گریوز ہیں ماس گریوز ان کا انویسٹیگیشن ہونا چاہیے, وہ انہوں نے ریفیوز کیا. آئی سی آر سی جو یہاں کشمیر میں ہے ان کو کوئی مینڈیٹ نہیں ہے, ان کو کوئی کام نہیں کرنے کو یہاں پہ. اسپیشل رپورٹر جو ہے یو این کے جس میں کہ اسپیشل رپورٹر آف ٹارچر ہے, ڈسپیئرنس, اور ڈسپیئرنس کا جو ہے پاکستان نے الاؤ کیا, یہاں انہوں نے الاؤ نہیں کیا. تو اس میں جو ہے جو بھی فارنر جو یہاں آتے ہیں کشمیر, جو فارنرز آتے ہیں دے ہیو ٹو گیٹ اے اسپیشل پرمیشن فار رپورٹنگ, اور بہت سے فارنر کو ان کو باہر نکال دیا کیونکہ ان کو پرمیشن نہیں دیا تھا. ایک فارمر جو فرانچ کا تھا اس کو تو ڈیٹین کیا تھا, اس کو تو ہم نے پھر بیل آؤٹ کیا. تو میرا کہنے کا مطلب یہ ہے کہ گورنمنٹ آف انڈیا جو ہے وہ بالکل ہی اگینسٹ ٹرانسپیرنسی ہے. مثلا اگر ہم دیکھیں کشمیر ایک واحد ایریا ہے کہ جہاں پہ لاکھوں, مطلب میں ایکسجریٹ نہیں کر رہا ہوں, تقریباً لاکھ دو لاکھ ٹارچر وکٹم ٹارچر سروائیورز ہیں یہاں پہ, اور وہ ایشو نہیں بن رہا. اگر ہم دیکھیں کہ گونتن مالا بے اور جو ابو غریب کا جو وہاں پہ 800-900 جو ٹارچر وکٹم تھے, پورا ایک آرمی ایشو بن گیا, لیکن یہاں پہ اگر لاکھ سے زیادہ ٹارچر سروائیور سائٹس نہ رہے ایشو. تو یہ ہماری ایک بہت بڑی فرسٹریشن ہے کہ گورنمنٹ آف انڈیا کس حد تک کامیاب ہو گیا کہ انٹرنیشنل ہیومینیٹیرین انٹروینشن وہ بھی اس وقت پر وی ہیو آٹو کی جو ڈاکٹرین آف آٹو پیئر ریسپانسبلٹی ٹو پروٹیکٹ, ان میں کیا ہیومینیٹیرین انٹروینشن جہاں پہ کہ میسو اسکیل پہ ہیومن رائٹ وائلیشن ہو رہی ہے. دیکھیے ایک بات بڑی ضروری ہے, میں مثال دے رہا ہوں آپ کو پیلٹ وکٹمس کی. پیلٹ جو یوز ہو رہے ہیں کہیں بھی انڈیا میں یوز نہیں ہو رہے ہیں, کسی بھی مجھے لگتا ہے جو ہمارے خیال میں ایک یا دو ملک جو ہے لیٹن امریکہ میں یوز ہو رہے ہیں, لیکن اس سکیل پہ نہیں جہاں پہ کہ انہوں نے کورٹ میں یہ مینشن کیا ہے گورنمنٹ نے کہ 1.3 ملین پیلٹس ہیو بین یوزڈ آئیڈینٹیفائیڈ آن دا پیپل, جس میں کہ تقریباً جو آفیشیل اسٹیٹمنٹ ان کا ہے 6221 جو مفتی محبوبہ کی گورنمنٹ نے اسمبلی میں بتایا تھا, اور 1743 وہ لوگ ہیں جن کی آنکھوں میں پلٹ گیا. ابھی چار دن پہلے پانچ دن پہلے ایک بچی جو کہ 18 مہینے کی تھی اس کی آنکھ میں دائیں آنکھ میں پلٹ گیا. دس از اے ہیومن کیٹاسٹروفی ہیئر ان کشمیر.
پرویز صاحب ہمارے ساتھ کیونکہ فیس بک لائیو بھی ہے, یہ پروگرام فیس بک پر لائیو جا رہا ہے, تو بہت سارے کشمیر سے لوگ موجود ہیں اور پاکستان میں بھی, خاص طور سے خیبر پختونخوا سے. زہرا صاحب آپ کو میری آواز آ رہی؟ تو میں بھی ایک دو پڑھنا چاہوں گی جو تبصرے ہیں اس میں. پشتون یار وزیر نے لکھا ہے کہ مجھے تو ایسا لگتا ہے کہ سب سے زیادہ انسانی حقوق کی صورتحال پاکستان میں خراب ہے, لیکن پرویز صاحب نے بھی جو بات کی اس سے یہ ظاہر ہوتا ہے کہ ایسا نہیں. اور ویسے بھی ہم اس کو کمپیئر نہیں کر سکتے کیونکہ ہر جگہ جو ہے مختلف نوعیت کی چیزیں ہوتی ہیں, لیکن شبیر وانی نے خاص طور پہ تاکید کی ہے کہ ہم لاپتہ جو افراد کا مسئلہ ہے اس پہ ضرور بات کریں کشمیر میں. اور ہمارے ساتھ پروین آہنگر صاحبہ بھی موجود ہیں جو کہ لاپتہ والدین کی ایسوسی ایشن کی فاؤنڈر ہیں, ان کا اپنا بیٹا جو ہے 29 سال سے لاپتہ ہے, اس کا کوئی خبر نہیں. تو ہم ان سے بھی بات کریں گے. ان کے علاوہ ہم ایک ممتاز صحافی ہمارے ساتھ موجود ہیں اور میں بھی ان سے آپ کا تعارف کرواتی ہوں, لیکن پہلے میں پروین آپ سے معاف کیجیے گا زہرا صاحبہ آپ سے یہ پوچھوں گی کہ یہ جو باتیں ہوئیں تو اس میں ایک وجہ تو کشمیر کی پرویز صاحب نے جو بتائی وہی سمجھ میں آتا ہے کہ یہ ایک متنازع علاقہ ہے, اور ایک متنازع علاقہ ہونے کی وجہ سے اس کی مطلب اس یہ جواز نہیں ہے, لیکن اس کی وجہ یہ ہے کہ ایک جواز کم از کم انڈین گورنمنٹ کے پاس یہ موجود ہے ایک فوج تعینات کرنے کا کہ ان کو یہ پاکستان کی وجہ سے یا در اندازی کی وجہ سے ویسا کرتے ہیں, لیکن پاکستان میں جو ہے عشروں تک دہشت گردی کی صورتحال رہی, انتہا پسندی رہی, افغان جنگ میں شرکت کی, تو ان تمام چیزوں نے پاکستان پہ بھی بہت ہی برا اثر ڈالا پاکستان میں انسانی حقوق کی صورتحال پہ. تو آپ کے خیال میں وہ کون سا چیز ہے جس نے سب سے زیادہ آپ کو جو ایک منفی نظر آتا ہے اثر پاکستان میں انسانی حقوق پر, وہ کیا چیز ہے؟
دیکھیے ایک تو ہر ملک میں جیسے خاص کر انڈیا میں کشمیر کی بات ہو رہی تھی, زیادہ ملکوں میں جو سٹیٹ ہے وہ سب سے بڑا وائلیٹر ہوتا ہے انسانی حقوق کا, سٹیٹ کے جو فورسز ہیں. مگر پاکستان میں کیونکہ پاکستان کی انوالومنٹ رہی افغانستان میں, اور جس کے وجہ سے یہاں پہ طالبان ابھرے, طالبان کی قوت بھی بڑھی اور بہت سارے ٹریننگ کیمپس وغیرہ جیسے آپ کو پتا ہے دنیا سے آ کے ملٹنٹس یہاں پہ ٹریننگ لیتے تھے, تو اس کی وجہ سے یہاں پہ انتہا پسندی بہت بڑھی ہے, اور وہ ایسا مطلب اس حد تک ہو گیا ہے کہ اب زیادہ لوگ جو ہیں وہ نان اسٹیٹ ایکٹرز سے خوف زدہ ہیں, کیونکہ اب جتنے سیکٹیرین بنیاد پہ جو ہوتے ہیں لوگوں کی جان جاتی ہے وہ زیادہ نان اسٹیٹ ایکٹرز ہیں, انہوں نے بہت سارے جرنلسٹ کی بھی جان لیا ہے. تو یہ ایک جو نیا پہلو ہے پاکستان کے انسانی حقوق کے سمجھ لیجیے لینڈسکیپ میں, یہ بہت تشویشناک ہے.
جی اچھا, ایک ہمارے سامنے ہیں یہیں فیس بک پر سارم اقبال, ان کا کہنا ہے کہ پاکستان کے جو مبصرین ہیں وہ ہمیشہ جانبدار رہے ہیں اور وہ صحیح صورتحال نہیں بتائیں گے. میں ایسا نہیں سمجھتی سارم, کیونکہ میں نے یہ دیکھا ہے کہ پاکستان سے جو لوگ آتے ہیں وہ بڑی ایمانداری سے, اور ہماری کوشش بھی ہوتی ہے کہ ہم ان لوگوں کو لائیں جو کہ ایک آزاد, مطلب یہ ضروری نہیں ہے کہ وہ نظریہ ایسا ہو کہ جس سے میں اتفاق کروں گی آپ اتفاق کریں یا ہم سب اتفاق کریں, لیکن وہ کم از کم ایمانداری سے اپنا نقطۂ نظر پیش کرتے ہیں, اور اس کے ساتھ ساتھ ایسے لوگ بھی موجود ہوتے ہیں جو کہ اس سے مختلف نظریہ کی بات کرتے ہیں, جیسے کہ آپ نے دیکھا پرویز صاحب بھی بات کر رہے ہیں اور زہرا صاحبہ بھی, اور دونوں ہی ان ملکوں کی بات کر رہے ہیں جہاں وہ رہتے ہیں اور جہاں کی صورتحال کو بہتر جانتے ہیں. تو آپ پورا ڈسکشن سنیے, آپ کوئی سوال پوچھیے, ہم جواب لینے کی کوشش کریں گے. اچھا, ہمارے ساتھ عماد ظفر بھی ہیں, نمایاں تجزیہ کار اور کالمسٹ ہیں, اور پروین آہنگر صاحبہ, ان کا تعارف میں نے پہلے کروایا. پروین, آپ مجھے بتائیے, آپ کی جد و جہد بڑی لمبی ہے اور جد و جہد شروع اس دن ہوئی جب آپ کا اپنا بیٹا جو ہے لاپتہ ہو گیا اور آج تک اس کا نہ کچھ پتہ لگا, لیکن آپ ان والدین کے لیے کام کر رہی ہیں جن کی اپنی صورتحال آپ جیسی ہے. تو آج کا دن کیسا رہا کشمیر میں, آپ نے کیا کیا آج کے دن؟
آج ہم نے پروٹیسٹ کیا, آج ہوم ہیریٹیج ڈے ہر جگہ پر منا رہی ہیں, ہم نے بھی منایا, پروٹیسٹ کیا پارک میں, آج ادھر ہڑتال بھی ہے, آج انہوں نے پارک بھی سیل کیا, مگر ہم نے بولا ہم پارک پر چڑھے گا, مگر انہوں نے آرمی نے ادھر چڑھنے نہیں دیا. پھر ہم کشمیری پولیس آ گیا تو اس نے بولا تو کرو پروٹیسٹ, ہم پرستاونی میں پروٹیسٹ کرا, سارے ہاسپٹلز ہیں, ماں ہیں, باپ ہیں, کسی کا بھائی ہیں, تو ہم نے پورا من پروٹیسٹ کیا, بولا پورا من پروٹیسٹ کرو. ہم نے نعرہ بازی بھی کیا, ہماری مانگے بھی ہم نے نعرے دیے, ہماری مانگی پورا کرو, ہمارے بچوں کو پیش کرو, تو پھر ہم نے پورا من پروٹیسٹ کیا پارک میں آج.
اچھا, تو یہ تو میں آپ سے ابھی پوچھوں گی کہ کوئی جو آپ لوگ جدوجہد کر رہے ہیں اس میں کوئی آپ کو بہتری کچھ نظر آئی, لیکن میں عماد سے یہ پوچھوں گی پہلے, عماد ظفر سے. عماد, بہت شکریہ پروگرام میں آنے کا, اور ہمارے ساتھ اگر آپ سن رہے ہیں تو ہمارے ساتھ زہرہ یوسف صاحبہ ہیں, پرویز امروز صاحب ہیں, پروین آہنگر ہیں, اور اس وقت آپ ہیں, اور بھی لوگ ہمارے پروگرام میں شامل ہوں گے. آپ نے آج ایک کالم لکھا ہے جس میں آپ نے لکھا ہے کہ انسانی حقوق کا عالمی دن, اور پاکستان میں آپ کیا سیلیبریٹ کر سکتے ہیں, تو مختصراً آپ مجھے بتائیے کہ کیا آپ کو نظر آتی ہے چیز, یعنی کوئی مثبت چیز. پہلے تو مثبت پہ بات کرتے ہیں کہ کوئی آپ کو نظر آتا ہے پیش رفت ایسی جس کو واقعی سیلیبریٹ کیا جا سکے؟
دیکھیں, جہاں تک شاید مثبت چیزوں کی بات ہے, تو اگر آج آپ آج سے پہلے دو دہائیوں کا جائزہ لیں تو بہت سے ایسے حقوق تھے, مثال کے طور پر ڈومیسٹک وائلنس کی ہم بات کر رہے ہیں, گھریلو تشدد جو ہے, یا عام فریڈم آف اسپیچ کی بات کرتے ہیں ہم, خواتین کے خلاف جو ہے زیادتی کی بات کرتے ہیں ہم, بچوں کو جو ہے ان کو ٹریٹ کرنے کی بات کرتے ہیں, ان کی خوراک کی کمی کی بات کرتے ہیں, اس کا ایسا ایسا ادراک ہونا شروع ہوا ہے جو پہلے نہیں تھا. تو یہ مثبت چیز ہے, اور ظاہری بات اس میں پاکستان میں جو ہیومن رائٹس تنظیمیں کام کرتی ہیں یا اور جو ایکٹیوسٹ ہیں لائک آئی رحمان صاحب ہیں, لیٹ آسما جہانگیر تھیں, محترم آسما جہانگیر مرحوما, ان لوگوں کی بھی کاوشیں ہیں, اور بھی بہت سے لوگ ہیں, تو مثبت چیزیں تو بہت ہیں, اس میں کوئی شک نہیں, بہت جو ہے بہتری آئی ہے اگر آپ موازنہ کریں 10 سے 20 سال پہلے سے.
اچھا اچھا, میں پرویز صاحب آپ سے یہ پوچھنا چاہوں گی, میں نے کہا تھا کہ آپ جو بات کر رہے تھے اس میں ایک چیز جو ہمیں نظر آتی ہے کشمیر کے لحاظ سے, وہ یہ ہے کہ کشمیر ایک طرح سے جو مائنورٹیز کی صورتحال ہے اس کا بھی مظہر ہو سکتا ہے بھارت میں, کیونکہ سب سے زیادہ بڑی مسلمان آبادی جو ہے اسی علاقے میں ہے. آپ مجھے, کیونکہ ہمارے پاس اور بھارت سے کوئی نہیں موجود, تو آپ کس طرح کمپیئر کریں گے کہ جو کشمیری مسلمان کی صورتحال ہے کیا وہ بھارت میں رہنے والے دوسرے مسلمانوں کی صورتحال سے مختلف کس حد تک ہے؟ ایک تو ظاہر ہے کہ یہ تو ہم سب پہ واضح ہے کہ ایک متنازع علاقہ ہونے کی وجہ سے کلیشز ہیں, پولیس کے ساتھ ہوتے ہیں, لیکن باقی علاقوں میں جو مسلمانوں کی صورتحال ہے باقی بھارت میں وہ کیسی ہے؟
دیکھیے کشمیر تو کمپلیٹلی ڈیفرنٹ ہے نا, وی آر ناٹ آئیڈینٹیفائیڈ آور سیلف ود انڈین مسلمز, ٹھیک ہے نا؟
جی ہاں,
دیکھیے کشمیر کا جو ہے 1947 کے بعد دیکھیے یو ایس ریزولوشنز ہے, انڈین پارلیمنٹ کے جو اسٹیٹمنٹ ہے, اٹ از اے ایک ایسا ایشو ہے جو کہ گورنمنٹ آف انڈیا نے یونائٹیڈ نیشن میں چیپٹر 6 میں کہا جی ڈسپیوٹیڈ ہے, وہ الگ بات ہے, رائٹ؟ انڈین مسلمز کی بات الگ ہے, انڈین مسلمز کا اگر دیکھیں 47 میں جو تقسیم ہوئی تھی جو کہ بڑی کانٹروورشل ہے, صحیح تھا غلط تھا, لیکن جو انڈیا اب جو 3-4 سال میں جو انڈیا میں ہو رہا ہے جو کہ بی جے پی گورنمنٹ جو کر رہی ہے وہاں پہ, اس میں تو ایک کشمیریوں کا جو ایک, کیونکہ بہت سے آرگیومنٹ یہ بھی ہو رہے تھے کہ انڈیا ایک سیکولر ملک ہے اور جہاں پہ کہ जो अकलियत का एक एक सिक्योर मुल्क में उनका एक प्रोटेक्शन है। लेकिन ये जो बीजेपी गवर्नमेंट आ गई 2014 में और उसके बाद जो एक फैसिस्टाइजेशन जो हो रही है इंडिया में, जो वहाँ पे माइनॉरिटीज की जो हालत है वहाँ पे, और जो वहाँ पे तकरीबन 20 करोड़ मुसलमानों की हालत है, उसमें कश्मीर में एक सेक्शन था वो न्यूट्रल था, वो भी अब एक ये कन्विंस्ड हो गए हैं कि कश्मीर का इंडिया के साथ जो है कोई सवाल ही पैदा नहीं होता ना, आइडेंटिटी के हिसाब से मैं कह रहा हूँ। आई डोंट वांट टू डिस्कस ऑन द पॉलिटिकल इश्यूज, लेकिन मैं ये कह रहा हूँ कि कश्मीरी मुस्लिम जो हम हैं, हमारी 5000 ईयर्स की एक अलग हिस्ट्री है, राइट? और हम कश्मीर मुस्लिम जो है यहाँ पे हम अपने आप को आइडेंटिफाई इंडियन मुस्लिम के साथ नहीं कर सकते, और हम ये कहते हैं कि जनाब जो हमको 1947 में जो एक राइट था जो कि नेशंस को मिलते हैं, राइट ऑफ सेल्फ डिटरमिनेशन, जो कि एक यूनिवर्सली रिकॉग्नाइज राइट है और एक ह्यूमन राइट, इम्पोर्टेंट ह्यूमन राइट है, हमको दैट शुड बी गिवन टू अस एंड दैट हैज बीन डिनाइड टू अस। और उसमें जो है जो इंडियन गवर्नमेंट जो है वो जो सप्रेशन एंड ऑपरेशन यहाँ कर रही है, जो इंस्टीट्यूशनल रिप्रेशन यहाँ हो रहा है और जो कि अनफॉर्चुनेटली कंटिन्यू करेगा, जिसमें कि ऑल सॉर्ट ऑफ ह्यूमन राइट वायलेशंस यहाँ हुई है। हम चाहते हैं कि जिस तरह की पैलेस्टाइन में एक जो इंटरनेशनल सपोर्ट मिला, जो इंटरनेशनल इंस्टीट्यूशन, जो इंटरनेशनल सॉलिडेरिटी जो मूवमेंट वहाँ हुई, इस तरह कश्मीर में भी एक इंटरनेशनल सॉलिडेरिटी मूवमेंट होनी चाहिए।
अच्छा, हासिल नूर ने जिनका मैंने पहले कमेंट पढ़ा था, जोरा साहब आप हैं भी हमारे साथ?
जी, बस 2 मिनट
बस। तो मैं आखिरी सवाल आपसे ये पूछ लेती हूँ कि ये कहते हैं कि पाकिस्तान के इंसानी हकूक के जो चैंपियन हैं और दानिश्वर, वो बलूचिस्तान के बारे में बात नहीं करते। मेरा थोड़ा सा हासिल आपके ख्याल से मुख्तलिफ है। मेरा ख्याल है कि पाकिस्तान में जो कमीशन है, ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान, वो बराबर बलूचिस्तान के मसले पर सबसे ज़्यादा बात करता रहा है और दानिश्वर भी। लेकिन मैं आपसे ये पूछूंगी जोरा, कि क्या ये आप लोगों की जो काविशें हैं वो उस मतलब अगर हुकूमत अमल ना करे या इदारे अमल ना करें, तो क्या कुछ इसका इम्कान है कि आप लोगों की काविशों का कोई हमें नतीजा नज़र आए?
देखिए, नतीजा नज़र आए या ना नज़र आए, हमको तो अपना काम जारी रखना है और आवाज़ उठाना है। जहाँ तक मिसिंग पर्सन्स का सवाल है, तो हम कह सकते हैं कि ठीक है, हमारी जद्दोजहद शायद नाकाम रही है क्योंकि अभी लोग उठाए जा रहे हैं, मगर हमारे ऊपर ये ज़ाहिर है, हमारा काम है, हमारा फ़र्ज़ है कि हम आवाज़ उठाते जाएं, चाहे वो आवाज़ इग्नोर हो या कम से कम उसे एक तो लोगों में शोर होता है, मीडिया में कवरेज कुछ हद तक आती है। और बलूचिस्तान, अफसोस ये है कि हमारी जो मेन स्ट्रीम मीडिया है वो भी बलूचिस्तान को नज़रअंदाज करती है रिपोर्टिंग में।
ये बात जी, बिल्कुल आपने ये दुरुस्त कहा कि ये जैसे कि मुझे नज़र आता है कि बहुत सी तहरीकें हैं जब उनके बारे में काफ़ी बार, इसकी क्या वजह है, बलूचिस्तान क्यों नज़रअंदाज होता है? क्या इसलिए कि एक आम तौर से तासुर दे दिया गया है कि ये लोग पाकिस्तान से मोहब्बत नहीं करते? यानी किस तरह ये चीज़ हुई कि मीडिया जो कि पाकिस्तान में एक तवील अरसे से काफ़ी आज़ादी उसको हासिल है, वो बलूचिस्तान के मसले पर नहीं बात करता ज़्यादा?
जी देखिए, बलूचिस्तान का ये है कि जैसा कि आपको पता है कि जो वहाँ पे सिक्योरिटी फोर्सेस हैं उनके खिलाफ ये कहा जाता है कि वो मुलव्वज़ हैं लोगों को उठाने में और उनको इनफोर्स डिसअपीयरेंसेस में वो मुलव्वज़ हैं। और बहुत से ऐसे इलाके हैं बलूचिस्तान में जिसमें हम आज़ादी से, हमारी कमीशन भी आज़ादी से नहीं ट्रैवल कर सकती है और पहुँच सकती है। तो बलूचिस्तान को एक सिक्योरिटी के नज़र से, नेशनल सिक्योरिटी के नज़र से देखा जाता है। और मीडिया, अफसोस ये है कि जो हमारी वो सिर्फ वो उन स्टोरीज के पीछे जाती है जिससे उनको रेटिंग मिले। تو یہ بھی ایک کمرشلائزیشن جو میڈیا کا ہوا ہے, تو اس کا یہ بھی ایک نتیجہ ہے کہ وہ ریٹنگ پہ جاتی ہے, کہ وہ خبر جو ہوتی ہے وہ زیادہ شہروں کی ہوتی ہے, جو بڑے بڑے سیاستدان ہیں ان کے بارے میں خبریں ہوتی ہیں.
میں زہرہ صاحبہ آپ کا شکریہ ادا کروں گی, مجھے پتا ہے کہ آپ کو کافی ضروری جانا تھا, تو بہت آپ کا شکریہ. اور
جی
سامعین, زہرہ یوسف صاحبہ ہمارے ساتھ ہیں. ہمارے ساتھ فیس بک پہ الطاف احمد ہیں, شبیر وانی, حاصل نور, ان سب کے سوالات ہیں, جمعہ خان, فقیر غلام حیدر سنجرانی, اور شاہد پیر نے کچھ چیزیں اٹھائی ہیں جو کہ میں پرویز صاحب سے بعد میں تھوڑی دیر میں پوچھوں گی. سید سجاد, علی رضا حبیب, ارشاد احمد, اور جیسا کہ عبدالرزاق ہمدرد, مجھے اندازہ تھا کہ زیادہ تر سب لوگ کشمیر سے اس وقت آئیں گے. میں بہت ساری اور بھی کمنٹس دیکھ رہی ہوں جو کشمیر سے ہیں. تو میں یہاں اب بات کرنا چاہوں گی تھوڑی سی عماد آپ سے. آپ نے بھی یہ بات کی تھی کہ آپ کو لگتا ہے کہ یہ جو انسانی حقوق کو نظر انداز کیا جاتا ہے, اس میں ایک ہاتھ ان این جی اوز کا بھی ہے جو نام نہاد ہیں, مطلب جو بات تو کرتی ہیں انسانی حقوق کی لیکن دراصل وہ کام نہیں کرتی ہیں. تو پاکستان میں اس وقت ایک مہم ہے جاری این جی اوز کے خلاف بھی, تو آپ مجھے بتائیے کہ تھوڑا سا پہلے اپنا مجھے واضح کیجیے کہ آپ کیا, آپ کا خیال کیا ہے اس بارے میں.
دیکھیے, پاکستان میں یہ آپ جسے کہہ لیے کلمیہ کہہ سکتے ہیں کہ جو انسانی حقوق کی تنظیمیں ہیں یا ایکٹیوسٹ ہیں, بہت اچھا کام کرنے کے باوجود جو یہ انسانی حقوق کا بیانیہ کہہ لیجیے یا اس کو آگے کہہ لیجیے, اس کو گراس روٹ لیول تک جو ہے آگاہی پہنچانے میں ناکام رہے ہیں. اس کی آپ مختلف وجوہات جو ہے اگر اس کی ڈیٹیل میں جائیں, اس کی تفصیل میں جائیں, اور معنی کرنے کو نظر آتا ہے کہ یہاں پر نام نہاد, جس طرح آپ نے ذکر کیا, جو این جی اوز ہیں یا نام نہاد بہت سے ہیومن رائٹ ایکٹیوسٹ ہیں, انہوں نے اپنے کمفرٹ زونز بنا لیے ہیں.
جی,
وہ گراس روٹ لیول پہ نہیں جاتے, جا کر عوام کو آگے کر لوگوں کو دینا مناسب نہیں سمجھتے. بڑے بڑے فائیو اسٹار ہوٹلز ہیں, ریسٹورینٹس ہیں, کلبس ہیں, وہاں پر سیمینار منعقد کر لیے جاتے ہیں, جو پسے ہوئے طبقے ہیں ان میں سے چند لوگوں کو وہاں پر بلا لیا جاتا ہے فوٹو شوٹ کے لیے, اور مطلب ایک ہائپ کریٹ کر دی جاتی ہے. اچھا, ایسے میں وہ لوگ جو اصل میں کام کرتے ہیں, جو جنرل پاکستان میں انسانی حقوق کے لیے جو ہے کوشاں ہیں ان کو تحفظ کے لیے, ان لوگوں کا بھی کام متاثر ہوتا ہے اس سے. پھر دوسری طرف جو آپ کہہ رہے کنزرویٹو یا ریلیجیس مائنڈڈ بیانیہ ہے جو ان کے خلاف کام کرتا ہے, وہ اس چیز کو کیش کرتے ہیں کہ دیکھیں کتنا یہ بڑے فائیو اسٹار ریسٹورینٹس میں بیٹھے ہوئے, آپ کے لیے کام نہیں آتے, ہم آپ کے ساتھ ہیں, اور کھیلا جاتا ہے, مطلب مختلف چیزیں آ جاتی ہیں. تو جو بیانیہ ہے, جو بیسکلی بات ہے کہ ایک عام آدمی تک یہ آگہی پہنچانا کہ اقوام متحدہ یا جو ریاست ہے وہ آپ کو کیا بنیادی انسانی حقوق فراہم کرتی ہے, میں سمجھتا ہوں کہ اس میں ابھی تک کوئی بہت خاص پیش رفت نہیں کرنے پائے پاکستانی طرف سے جو یہ تنظیم ہے.
جی اچھا, میں نے پہلے کچھ دیر پہلے تبصرہ پڑھا تھا صادم اقبال کے نام سے. صادم اقبال کا نہیں تھا, وہ حاصل نور کا ہی تھا کہ مبصرین کے بارے میں جو تھا, لیکن صادم اقبال, فاروق بھٹ, جیسن روئے اور کئی لوگ کشمیر سے, ان میں سے یہ پوچھا ہے ایک صاحب نے, پرویز صاحب آپ سے میں پوچھوں گی یہ بات, کہ وہ یہ کہتے ہیں کہ اگر بھارت کے دوسرے مسلمان جو ہیں باقی علاقوں میں رہنے والے کشمیر سے باہر, اگر وہ کشمیریوں کی سپورٹ کریں تو کشمیریوں کی صورتحال بہتر ہو سکتی ہے, کیا اس آپ کے خیال میں ایسا ہو سکتا ہے, یہ درست ہے بات؟
کون سی سپورٹ, کس قسم کی سپورٹ؟
میرا خیال ہے کہ شاید کوز کی, مجھے تو یہ لگتا ہے کہ باہر سے تو صرف زبانی سپورٹ ہو سکتی ہے, اور یا کوئی اس کے علاوہ تو مجھے نظر نہیں آتی. یہ ان کا مطلب
دیکھیے, سوال یہ کہ انڈین مسلمانوں کی حالت تو اس قدر زیادہ کہ وہ اس حالت میں نہیں ہے کہ وہ کشمیر پہ کوئی بات بھی کرے. میں آپ کو مثال ایک دے رہا ہوں.
جی,
ابھی جو یو این کی رپورٹ آئی تھی نا, یو این ہیومن رائٹس کمیشن کی رپورٹ آئی تھی, تو ایک بڑے شعلہ بیان جو ہندوستان کے جو مسلم لیڈر ہیں اویسی صاحب,
جی جی,
اسد اللہ اویسی صاحب, انہوں نے کہا صاحب یہ جو ہے اس میں انہوں نے بڑی حمایت کی گورنمنٹ کی, کہا جی گورنمنٹ نے جو ریجیکٹ کیا رپورٹ کو صحیح ہے, کیونکہ کشمیر کا مسئلہ جو ہے, کشمیر میں جو ہمارا ایک وائلیشن ہے, یہ ہمارا ہندوستان کا اندرونی معاملہ ہے, اور یہ رپورٹ جو ہے یہ اٹیک تھا انڈین سوورینٹی کا, بلکہ اس حد تک بھی گئے کہ انہوں نے کہا کہ ہم تو ایک
खिलाफ हो सकते हैं बीजेपी के साथ, लेकिन हम ये जो है पूरा सपोर्ट करेंगे। ये हालत है, इंडियन जो लीडरशिप है वो इस कदर डरे हुए हैं। अभी मैं आपको ये बताऊंगा, जो इंडियन एलीट क्लास है जो वहां पे, वो कश्मीर के लफ्ज कश्मीर से अगर कोई ह्यूमर एक्ट की ही बात करना है, ये नहीं कह रहा कि कश्मीर का कोई जो पॉलिटिकल इशू पे वो कोई पोजीशन ले, लेकिन इवन ह्यूमर एक्ट पोजीशन पे भी वो इसके डर रहे हैं। तो लिहाजा ये समझना कि जो मुसलमान है वहां पे, हिंदुस्तान के मुसलमान जो है वहां पे, जो ऐसी हालत में जबकि उन पे पूरा जो टैरिट हो रहा है और इंक्रीज हो रहा है उन पे, जो अभी वो तो पता ही है क्या हो रहा है, मतलब जो ये जो विजिलेंटर्स ग्रुप जो है, कॉप्स लॉटर वगैरह, तो वो तो एक्सपेक्ट ही नहीं कर सकते हैं कि, मुझे लगता है अगर वो अपने ही हम सपोर्ट करें उतना ही काफी है।
परवीन साहब, यहाँ मैं आपसे पूछना चाहूंगी कि क्या, क्योंकि आप बहुत इन्वॉल्व रही हैं लोग उठाए जाने में, तो इस वक्त नए जो केसेस आए हैं सामने, क्योंकि अभी भी यूसुफ जमील जब रिपोर्ट करते हैं तो हम देखते हैं कि हाल ही में कई ऐसे केसेस हुए कि नौजवानों को उठा लिया गया उनके घरों से, तो कुछ थोड़ा सा इस बारे में परवीन आप मुझे बताइए कि वालदैन क्या कहते हैं।
वो अपने बच्चे को वेट कर रही है, अपने बच्चों को वेट कर रहे हैं, किसी का बाप मर गया, किसी का माँ मर गया, किसी का कोई नहीं रहा, इसलिए हमारी बच्चों को वेट कर रही है। जब तक जिंदा है और परवीना जी जिंदा है तब तक लड़ेगा उनके लिए। कोर्ट में भी कोई इंसाफ नहीं मिला, स्टेट होम राइट्स वो भी झूठा है, इसलिए वेट कर रहे। हम पार्क में जाती, हम प्रोटेस्ट करते रहे, गवर्नमेंट का कोई रास्ता नहीं है, इसलिए जब तक जिंदा है तब तक लड़ेगा। हम कानून, हम हिंदुस्तान ने सारा कानून बनाया कश्मीर के लोगों के लिए, ये एजेंसी ने उठाया ये बच्चे, इनके लिए कोई कानून नहीं, इनके लिए कोई साधन। देखो कितना होम राइट्स वायलेशन, रेप, मर्डर, कस्टोडियन क्लिनिक, एनफोर्स डिस्टर्बेंस, टैलेंट विक्टिम, बहुत तबाही किया इधर। मगर हम अब ये गहरी चोट है, ये अहम प्रॉब्लम है, अगर बच्चे उठाया तो कहाँ रखा, किधर रखा। हमारी ना कोई जेल है ना कोई मालगुजारे है, किसके पास जाएगा। आज 29 साल हो गया प्रोटेस्ट करते रहे, ये गवर्नमेंट कुछ नहीं करता। हिंदुस्तान अपनी फॉर्मेलिटी, कोई भी लीडर आता अपनी फॉर्मेलिटी पूरा करता। इस साल एक हाफ विडो भी मर गई, एक माँ भी मर गई है, इसलिए अपने बच्चों को वेट, किसी चीज का जरूरत ना, हमारी बच्चे की जरूरत है, तड़प है अपने बच्चों का है।
तो यानी कोई भी कोई खबर मिली ही नहीं ना, जितने भी वालदैन आपके साथ आते हैं, जमा होते हैं, उनमें से किसी को अपने बच्चों के बारे में कुछ पता ही नहीं लगा। एक दफा जब वो गुम गए तो बस फिर गुम गए,
नहीं उठाया इन्होंने, एजेंसी ने उठाया
जी हाँ।
बेसब सीआरपी आर्मी 20 आरएल वाली कोई भी सिलेंडर मिल्टन है टास्क फोर्स से, कोई भी एजेंसी हिंदुस्तान से उसने उठाया, हमारी माँ बाप के सामने उठाया, हमारी क्रैकडाउन किया, हमारी छापे डाली, हमारी कोई भी एजेंसी ने मिलकर उठाया, इन्होंने मिलकर उठाया। हम प्रूफ भी फाइल पर लिखा है, कोर्ट का आर्डर भी हमारे पास, एफआईआर भी हमारे पास, सबों को एफआईआर है। हम कोर्ट में भी कोई इंसाफ नहीं मिलता, हाई कोर्ट का जज है वो रिटायर होता तो फिर जाता स्टेट होम राइट्स में, अगर हाई कोर्ट में कुछ फैसला नहीं देता तो स्टेट होम राइट्स में क्या करेगा, उधर देता लाख रुपए का क्या करना है, लाख रुपये देकर फिर बोलता बांट लिखकर दे दो, अगर बच्चा वापस आएगा तो लाख रुपया वापस देना, हमको क्या करना लाख रुपया का, हमारी बच्चे की जरूरत है, किसी माँ बाप का
यहाँ पे
बेटा है, किसी माँ बाप का दो बेटा गया, तीन बेटा हो गया, वो बेचारी अपनी बच्चे के तड़प, इनकी जरूरत, हाफ डोज, इनकी चार चार बच्चे, तीन तीन बच्चे, वो तड़प के अपने हस्बैंड के लिए कमाने वाले, उसको ससुराल वाले भी बाद में तंग करता।
जी परवेज साहब कुछ कहना चाह रहे थे।
मैं ये कह रहा हूँ, ये परवीना जी जो कह रही है ना, देखिए क्वेश्चन ये है कि यहाँ पे जो तकरीबन जो लापता अफराद का मामला है 8,000 तकरीबन फेयर कर रहे हैं, वो तकरीबन है 3,00,000 जो रिश्तेदार उनके हैं, उनकी डिमांड ये है कि इसका जो कमीशन करने अपॉइंट, कमीशन ऑफ इंक्वायरी ऑफ ये अपॉइंट करने, जिस तरह के बाकी ममालिक में हुआ है, श्रीलंका में हो गया है,
پاکستان نے اپوائنٹ کیا ہے, نیپال نے کمیشن اپوائنٹ کیا ہے, فلپین جو باقی کنٹریز میں جہاں بھی جو انفورس ڈسپیئرنس کا معاملہ ہے وہاں انہیں اپوائنٹ کرنے ہیں کمیشن آف انکوائری. وہ ڈیمانڈ بھی یہاں تقریباً 20-22 سال سے ہم کر رہے ہیں, پروینا بھی کر رہی ہے, سب کر رہے ہیں یہاں پہ. دیکھیے گورنمنٹ جو ہے یہاں پہ وہ تو ان کے جو اعداد شمار ہیں وہ تقریباً بڑے مختلف ہیں, 4,000 کبھی کہتے ہیں جی پاکستان گئے ٹریننگ کے لیے. ہم نے کہا ٹھیک ہے اگر ٹریننگ یا کچھ بھی ہے تو کم از کم انویسٹیگیشن کر رہے ہیں جس طرح باقی ملکوں میں کیا ہے. انہوں نے کوئی بھی انکوائری نہیں کی ہے اور نہیں یہ اسپیشل رپیٹر جو ہے ہمارا یہ جو انفورس ڈسپیئرنس کے جن کو کہ باقی ہمسائے ممالک میں جانا دیا گیا ہے وہاں الو نہیں کرتے ہیں.
اچھا میں بلکہ اب عماد ظفر آپ کا قصوروار ظاہر ہے آپ تو نہیں ہیں, لیکن آپ اس وقت بدقسمتی سے یا خوش قسمتی سے میڈیا کے واحد نمائندے ہمارے ساتھ آپ ہی ہیں, تو آپ مجھے بتائیے کہ یہ انہوں نے بھی بات کی زہرا صاحبہ نے بھی کہ مثلا بلوچستان کا معاملہ ہے, پریس اس کو نظر انداز کرتا ہے اس لیے کبھی اوپر آیا ہی نہیں. اس کی وجہ یہ ہے کیونکہ دیکھیں یہ ضروری تو نہیں کہ پریس میں آنے سے حل ہو جائیں, حل ہو بھی سکتے ہیں, پریشر تو ایک بنتا ہے لیکن ایک سکون کا بھی ایک باعث ہوتا ہے اطمینان کا بھی ان لوگوں کے لیے جن کے ساتھ یہ واقعات پیش آتے ہیں کہ کہیں کوئی نوٹس لے رہا ہے. ایسا نہیں ہے کہ ہمیں بالکل ایک طرف ڈال دیا گیا, ہمیں نظر انداز کر دیا گیا. تو کیا وجہ ہے کہ پریس میں ہمیں جبری گمشدگیاں یا اسی طرح کی جو مائنورٹیز کا پھر بھی ہوتا ہے, لیکن میں نے دیکھا کہ ماما قدیر کی جیسے مارچ ہوئی تو بہت میڈیا میں اس کا ذکر کم رہا جس کی وہ مستحق تھی اس مارچ. وہ مارچ
آپ ٹھیک کہہ رہی ہیں کہ بلوچستان کے حوالے سے ہمارے ہاں میڈیا پہ کوریج بہت کم ہے. ایک تو جیسا پہلے آپ کے جو مہمان تھے انہوں نے فرمایا بات بالکل ٹھیک ہے کہ ریٹنگز جو ٹی آر پیز ہوتے ہیں ایک وجہ وہ بھی ہے, لیکن اس سے بڑی وجہ جو رپورٹرز ہیں جو صحافی ہیں وہ خود کو غیر محفوظ تصور کرتے ہیں. انہیں یہ ڈر ہوتا ہے کہ کہیں لاپتہ افراد کے بارے میں بات کرتے کرتے ہم ہی لاپتہ نہ ہو جائیں, تو یہ جو فیئر فیکٹر ہے نا ایک ہی بہت زیادہ ہے اور اس وجہ سے بلوچستان جو ہے اس کو اکثر اگنور کیا جاتا ہے. اور مثال کے طور پر اگر آپ کوئی رپورٹ بنا بھی لیں یا آپ کچھ اس کے بارے میں لکھنا بھی جائیں تو آپ کے بڑے بڑے نیوز پیپر بھی اس کو شائع کرنے سے کئی دفعہ انکار کر دیتے ہیں. سیم گوز ٹو ٹی وی چینلز جہاں پر بالکل اس کی جو ہے اس کو اگنور کیا جاتا ہے اور جو وہاں کی زمینی صورتحال ہے اس کو جو ہے بالکل نہیں دکھایا جاتا, اور ایک سائڈ کا جو ورژن ہے جسے آپ اسٹیٹ نیگیٹو کہہ سکتی ہیں وہ پیش کیا جاتا ہے, جس کے نتیجے میں ظاہری بات ہے جو بلوچ عوام ہے جو بلوچستان میں بسنے والے لوگ ہیں وہ بھی میڈیا سے متنفر ہوتے ہیں اور ان میں یہ احساس محرومی بہت بڑھتا جا رہا ہے کہ یار ہمیں جان بوجھ کے اگنور کیا جا رہا ہے.
جی بالکل, اور وہ ایک طرح سے سمجھتے ہیں کہ ہمیں پاکستانی ہی نہیں سمجھا جا رہا. ہمیں میں اکثر یہ کمنٹس جو دیکھتی ہوں تو وہی سمجھتے ہیں کہ کہتے ہیں کہ اگر ہم پاکستانی ہوتے تو ہمیں بھی ہمارے ساتھ جو خلاف ورزیاں ہوتی ہیں ان کو وہی کوریج دی جاتی جو دوسرے علاقوں کو دی جاتی ہے. اچھا ہم اس پہ بات میں پرویز صاحب آپ سے تو ضرور آخر میں اسی پہ بات کرنا چاہوں گی, لیکن لکشمی اگروال ہمارے ساتھ ہیں جو کہ ان کے چہرے پر تیزاب پھینکا گیا تھا سن 2005 میں, اور ایک طرح سے جو بھارت میں ایک قانون بنا تیزاب سے زخمی کرنے والوں کے حق میں اس میں لکشمی کے کیس کا بہت بڑا ہاتھ ہے. لکشمی آپ کو آواز آ رہی ہے میری؟
بالکل مجھے آواز آ رہی ہے.
تو لکشمی پچھلی دفعہ جب آپ سے بات ہوئی تھی تو اس زمانے میں ایک دو اور قوانین آئے تھے, وہ یہ کہ جو وکٹم ہیں تیزاب کے ان کو جگہ ملازمتیں دی جائیں گی, خاص طور پہ کورٹ نے کہا تھا کہ ہم ملازمتیں ان کو دیں گے اپنے یہاں. تو آپ مجھے بتائیے کہ آپ کو کیا کچھ تبدیلی نظر آتی ہے عورتوں کے حقوق کی صورتحال میں اور عورتوں کے خلاف تشدد کی جو صورت ہے اس میں بھارت میں؟
ابھی جیسے کہ آپ نے میرے کیس کے بارے میں بتایا, پہلے ایسڈ اٹیک کے کیس کو لے کے, کیونکہ میں خود ایک ایسڈ اٹیک کی شکار ہوں اور 2005 میں میرے اوپر ایسڈ اٹیک ہوا تھا, اور اس کے بعد پھر یہ کوئی قانون نہیں تھا اس پہ ایسڈ اٹیک کو لے کے. یہ بہت ہینیس کرائم ہے اور ایسڈ جو ہے یہ بہت ایزیلی اویلیبل ہے. دیکھا جائے ہمارے بھارت میں بھی اور پاکستان میں بھی بہت سارے ایسے ایسڈ اٹیک ہوتے بھی ہیں, لیکن یہاں پہ پھر ایک قانون آیا کہ قانون یہ تھا 2013 میں کہا گیا تھا, سپریم کورٹ نے آرڈر دیا تھا ऐसे खुलेआम तेजाब नहीं बेचा जाएगा. जो भी बेचेगा उसके पास लाइसेंस होना चाहिए, जो खरीदेगा उसके पास आईडी प्रूफ होना चाहिए. और उसके बाद कोर्ट का ये ऑर्डर था कि जो भी एसिड अटैक होंगे तो उस पे हम 3-3 लाख का मुआवजा देंगे. तो फिर मैं इसके अगेंस्ट खड़ी हुई और मैंने उनसे ये चीज पूछी कि क्यों आज भी हमारी सरकार हमारा कानून चाहता है कि क्राइम हो, जो कांड हो चुके हैं उससे कोई भी रिहैबिलिटेशन की बात नहीं हो रही है, क्यों ऐसा, क्यों आज भी लोग कह रहे हैं कि जब कांड होगा तब हम उसको मुआवजा देंगे, जो पुराने केसेस हैं उनका क्या. तब उसके बाद उन्होंने फिर कहा कि जो भी केसेस हो चुके हैं उस पे फिर 3-3 लाख का मुआवजा दिया जाएगा. लेकिन उसके बाद काफी ऐसे सर्वाइवर हैं, जैसे कि अभी इंडिया के अंदर ऐसा है कि एसिड अटैक को लेके कानून बन गया, 326 एक्ट ए बी बन गया, उसमें 10 साल के लिए पनिशमेंट है और उसके बाद 10 साल के लिए आप जेल के अंदर गए. और जो भी जैसे जो सर्वाइवर्स हैं जिनकी दोनों आंखें चली गई उनको 10 लाख का मुआवजा, और जिनकी एक आंख गई उनको 5 लाख का मुआवजा, जिनका कम है वो कितना परसेंट अटैक हुआ उसके हिसाब से मुआवजा दिया जाता है. लेकिन लगातार क्राइम हो रहा है, लगातार एसिड अटैक्स हो रहे हैं, रेप केसेस हो रहे हैं, डोमेस्टिक वायलेंस हो रहे हैं. तो कहीं ना कहीं मुझे लगता है कि जो महिलाएं हैं, महिलाओं की अगर हम लोग अगर बात करें सही मायनों में कि अगर रिहैबिलिटेशन हो, अगर उनकी स्किल्स पे एजुकेशन पे काम किया जाए, जैसे कहा जाता है बेटी पढ़ाओ बेटी बचाओ, तो बेटी जब भी बढ़ेंगी, जब भी बचेंगी, जब हम उनको रिहैबिलिटेट एक अलग ढंग से करेंगे. क्योंकि आज भी इक्वालिटी है ही नहीं देखा जाए, आज भी वही भेदभाव, उसी भेदभाव के वजह से क्राइम बढ़ रहा है. और क्राइम है क्योंकि उस इंसान ने मेरे ऊपर अटैक ये सोच के किया कि ये मिली नहीं तो ये किसी की नहीं, और ये जिंदगी भर ऐसी मरेगी और सोसाइटी इसको एक्सेप्ट नहीं करेगी. अगर आपने देखा हो तो मुजरिमों को लोग एक्सेप्ट कर लेते हैं, उनकी शादियां हो जाती हैं. तो ये बहुत दुख की बात है कि लेकिन कानून तो बन जाते हैं लेकिन उस पे इम्प्लीमेंट नहीं हो पाता है, चाहे वो कहीं का भी कानून.
तो यही मैं खासतौर पर लक्ष्मी आपसे पूछना चाहती हूँ कि देखिए मुआवजा अपनी जगह 3 लाख अब इतनी कोई बड़ी रकम भी नहीं है, खर्च हो जाती है, लेकिन क्या असल चीज ये है कि वही रिहैब की जो बात की आपने, तो क्या वाकई मुलाजमतों में उनको तरजीह दी जा रही है या कोटा उनका कोई मुकर्रर किया जा रहा है खवातीन का जो शिकार बनी तशद्दुद के वाकयात की या नहीं.
सही मायनों में सिर्फ कहा जाता है, जो मैंने कहा इम्प्लीमेंट नहीं हो पाता है. कानून अपना ऑर्डर तो सुना देती है लेकिन जो विक्टिम जिसे कहा जाता है, जो विक्टिमाइज होते हैं, वो एक्चुअल में अगर उनकी लाइफ को देखा जाए, हम उसी जिंदगी में जूझ रहे होते हैं ना. हमारी बहुत कम उम्र में अटैक होता है, उसके बाद ना हम पढ़ने लिखने के लायक रह पाते हैं, ना हम आगे जॉब करने के लायक रह पाते हैं. जब हम पढ़ेंगे लिखेंगे नहीं, हमारी स्किल्स ही नहीं होंगी कुछ, तो आगे हम जॉब कहाँ से कर पाएंगे. तो यही चीज दुखद है कि इसमें कोई इम्प्लीमेंट नहीं है. कानून आप चाहे कितने बना लो, हजारों बना लो, लाखों बना लो, लेकिन हम वहीं के वहीं हैं, उस कानून का कोई फायदा नहीं है.
लक्ष्मी हम आपके पास दोबारा आते हैं. मैं परवेज साहब यहाँ आपसे वो बात पूछूंगी जिस पे अभी इमाद से भी बात हुई कि प्रेस जो है उसमें किस हद तक ये वाक़यात जैसे पैलेट गन की बात हुई या और भी जो खिलाफ वर्जियाँ हैं कश्मीर के अंदर, तो भारत का जो मेन स्ट्रीम प्रेस है क्या उसमें कवरेज है ऐसे वाक़यात की या नहीं है.
देखिए इंडियन मीडिया जो है ना वो पूरा कॉर्पोरेट मीडिया जो कंट्रोल हो रहा है, और खासकर जो अगर हम इंडियन मीडिया में भी देखें कि बहुत से जो सही जर्नलिस्ट हैं जिनके के प्रिंसिपल स्टैंड है वो तकरीबन उन्होंने अब अपनी अलग वो चैनल स्टार्ट की है, मतलब जो है ये उन्होंने अलग चैनल स्टार्ट की है, वो प्रिंट मीडिया से अलग हो गए हैं, वायर है ये है क्विंट है. लेकिन मेरा मतलब कहने का ये है कि पूरा जो इंडियन मीडिया जो मीडिया का रोल होना चाहिए वो है कि आप जो लोगों को इन्फॉर्म करें कश्मीर में क्या हो रहा है, राइट. इन्फॉर्मेशन जो मीडिया का बड़ा अहम रोल है, लेकिन उसके उल्टा जो हो रहा है कि जो एक डिस इन्फॉर्मेशन कंपेन इंडियन मीडिया का रोल क्या, वो कह रहे कश्मीर में जी कोई ह्यूमन राइट वायलेशन नहीं हो रही है, अगर हो रही है तो मिलिटेंट की तरह से हो रही है। ये कश्मीर में हमारी बहादुर अफवाज जो है वो जी ट्रांस बॉर्डर टेररिज्म जो है वो पाकिस्तान की तरह से वो हो रहा है, उसके खिलाफ लड़ रही है, एंड दे आर डूइंग अ वेरी कमेंडेबल जॉब। ये इंडियन मीडिया का जो है वो जो इंफॉर्मेशन दे रही है वहाँ पे पूरा कंट्री। हमारा जॉब ये है कि जो दूसरा जो हमारा वर्नाक्यूलर मीडिया है यहाँ का है वो तो दे रहे हैं, क्योंकि वो बेचारे जो तो उसके विक्टिम भी है, वो तो जो भी यहाँ पे एक जो डेली ऑकरेंसेज हो रहे हैं ह्यूमन राइट वायलेशन तो नॉर्मल है यहाँ का, राइट
जी।
तो कभी एनकाउंटर हो गया, कभी पैलेट गन, कभी किलिंग्स, कभी कस्टोडियल डेथ, वो तो नॉर्मल चीजें हो रही हैं। लेकिन एक बात जो बड़ी अहम है वो ये है कि जो हमारे फैक्ट्री में जा रही है ह्यूमन राइट ग्रुप्स के, वो है कि फेसबुक जो अवेलेबल है, जो कि 15-20 साल पहले जो था कोई ड्रीम भी नहीं कर सकता था, तो उसकी जो रीच है वो एक जो ब्रेक कर रही है इंडियन मीडिया की जो मोनोपोली ऑन डिस इंफॉर्मेशन या जो वो विदहोल्ड करते हैं इंफॉर्मेशन। तो दूसरा जो है इंटरनेशनल मीडिया, जो इंटरनेशनल मीडिया की जो कि एक्सेसिबिलिटी बड़ी लिमिटेड है यहाँ, उनके जर्नलिस्ट हैं यहाँ पे, लेकिन इंटरनेशनल जर्नलिस्ट जो यहाँ आके दे कैन नॉट रिपोर्ट फ्रीली विदाउट द परमिशन ऑफ द गवर्नमेंट। तो उस मामले में इंडियन मीडिया जो है वो कॉम्प्लिसिट है जो क्राइम्स यहाँ हो रहे हैं बाय द आर्मी, वो जो है वो कॉम्प्लिसिट है कि जो यहाँ पे इंडियन इंस्टीट्यूशन जो है कि उनकी जो ओमिशन है जो ह्यूमन राइट वायलेशन को प्रिवेंट करने में, वो उनको कंडोन कर रहे हैं, और बल्कि वो मॉरल इम्प्यूनिटी एक्सटेंड कर रहे हैं जो यहाँ पे इंडियन आर्मी जो परपेट्रेटर्स है उनको। तो मैं बिल्कुल उल्टा चल रहा
जी, तो मैं यहाँ पे बल्कि हम माइनॉरिटीज पे क्योंकि ज्यादा बात नहीं कर सके इस वक्त ज्यादा इमाद, तो मैं आपसे ये बात पूछूंगी कि क्या आपने बताया कि बलूचिस्तान के बारे में कि मालकान की कभी उनकी रुकावट होती है, कभी ऊपर से कहा जाता है कि ना करो, तो मेरा सवाल ये है कि और कौन से उमूर हैं, मतलब माइनॉरिटीज की जो इश्यूज हैं, क्या उनके बारे में भी इसी किस्म का दबाव है या अखबारों के मालिक गुरेज करते हैं कि आप लोग ऐसी रिपोर्टिंग करें?
जी, इनके बारे में भी ऐसा दबाव होता है। मिसाल के तौर पर हमारे यहाँ एंडी बरादरी जो है इसको इस्तेहसाल का निशाना बनाया जाता है और बहुत कम जो है इसकी रिपोर्टिंग की जाती है। अच्छा, अभी आपने आसिया बीबी के हवाले से देखा, जब सुप्रीम कोर्ट ने उनको तौहीनी मदद के इल्जाम से बरी किया, तो उसके बाद पाकिस्तान में जो सिलसिला शदत पसंदों की तरफ से शुरू हुआ, तहरीक लद्दाख ने पूरा मुल्क चैन किया, तो उस पर रियासत की जानिब से तमाम टीवी चैनल्स को, प्रेस को यह हिदायत थी कि आप इसकी कवरेज नहीं कर सकते, नहीं दिखा सकते, ठीक है। मतलब जाहिर बात है जहाँ पर ये स्पेशली फैक्टर आता है इसका, मजहब का या अकलियतों का, हमारे यहाँ नियम ये है कि जो रियासत का बयानिया है वो भी कंजर्वेटिव और एक्सट्रीमिस्ट तबके के साथ खड़ा होता है, उनकी पुष्पनाही पर होता है, जिसके बाद इन पर होने वाला इस्तेहसाल, इनके साथ होने वाली जातियां मंजर आम पर नहीं आने पाती हैं। मैंने बलूचिस्तान की बात की थी, लेकिन मैं यहाँ पे एक बात कहते चलूँ, बलूचिस्तान के हवाले से जो रिपोर्टिंग है वो एटलीस्ट इन कश्मीर से ज्यादा पाकिस्तान में इंडिपेंडेंट इतना है कि आप जा सकते हैं, आप अपना थोड़ा सा रिस्क लें
तो
नहीं रिपोर्ट कर सकते।
इस पे तफसील से हमने बात की पहले भी,
मैं चाहता था
जी बेहतर। अच्छा, मैं यहाँ पे क्योंकि वक्त कम है तो
आखिरी बात है बस
इमाद, मैं जी एक मिनट बाकी है खाली, तो मैं लक्ष्मी आपसे कहूँगी बहुत मुख्तसर, क्या होना चाहिए ये बताइए आप।
मेरे हिसाब से अगर सर की मैंने बात सुनी, जैसे मीडिया की भी बात है, सॉरी मैं इसमें थोड़ा सा कहना चाहूंगी, क्योंकि जो बहुत हाईलाइट केसेस होते हैं उस केसेस में क्या होता है कि ज्यादा मीडिया इंटरेक्ट करती है, ज्यादा मीडिया ध्यान देती है, लेकिन ऐसे बहुत सारे केसेस है जब मैं एक्चुअल में चीजों को देखती हूँ तो मतलब कोई वो लोग जाके मीडिया से हाथ जोड़ जोड़ के भीख मांगते हैं, मुझसे लोग कहते हैं कि आप प्लीज बोलिए कि हमारे बारे में हमसे हमारी कोई मदद करे, मीडिया हमारी कोई मदद करे, तो ये बहुत दुखद बात है कि
मैं माजर चाहूंगी क्योंकि वक्त अब हमारे पास बिल्कुल खत्म हो गया। हम बात कर रहे थे इंसानी हकूक के जो यूनिवर्सल डिक्लेरेशन ऑफ ह्यूमन राइट्स है उसकी 70वीं सालगिरह के मौके पर इंसानी हकूक के सरगर्म कारकुनों से और सहाफ़ियों और दानिशवरों से, ज़ोरा यूसुफ साहब, साहिबा परवेज़ इमरोज़ साहब, इमाद जफर, परवीना आहंगर और लक्ष्मी अग्रवाल हमारे साथ थे। मैं आप सबका शुक्रिया अदा करती हूँ। प्रोड्यूसर हमारी गुलरुख ने, शहनाज अजीज को और गुलरुख को इजाजत दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हाल ही में वज़ीर आला हाउस में मुनक़दा एक इजलास में सूबाई इंतजामिया ने नई मर्दम शुमारी के मुताबिक कराची की आबादी को 16 मिलियन तस्लीम कर लिया है। माहरीन के मुताबिक अगर इस मुतनाज़ा अदाद शुमार को तस्लीम भी कर लिया जाए तो भी शहर को कम अज़ कम 900 मिलियन गैलन पानी की जरूरत है, लेकिन मुल्क के इस बड़े सनअती शहर को सिर्फ 348 मिलियन गैलन पानी फराहम किया जा रहा है। जबकि मुकामी सियासतदानों का कहना है कि शहर की हकीकी आबादी को मद्देनजर रखा जाए तो इसे 1200 मिलियन गैलन पानी दरकार है। वाटर एंड सीवरेज बोर्ड के डिप्टी मैनेजिंग डायरेक्टर असद खान कहते हैं कि कराची को हब नदी और दरियाए सिंध से मजमुई तौर पर 450 मिलियन गैलन पानी मिल रहा है। वो कहते हैं
16 मिलियन की सेंसिस दी गई है जिसको पॉलिटिशियंस जो है वो मानने के लिए तैयार नहीं है, लेकिन गवर्नमेंट की जो इस वक्त सेंसिस जो अनाउंसमेंट है वो 16 मिलियन की है, जबकि पॉलिटिशियंस जो आम पॉलिटिशियंस है वो ये कहते हैं कि जी ये 25 मिलियन की पॉपुलेशन है। तो एज अ गवर्नमेंट ऑफिसर मैं इस 16 मिलियन को मान लेता हूँ कि चले 16 मिलियन, तो 54 गैलन पर कैपिटा के हिसाब से अगर इसकी आप मल्टीप्लीकेशन करते हैं तो वो जो फिगर आती है वो आती है 900 मिलियन गैलन पर डे।
वाटर बोर्ड के दर्जनों बल्क वाटर पंपिंग स्टेशनों में कहीं भी पानी की सप्लाई लाइन पर वाटर मीटर नस्ब नहीं किए गए, जिसका नतीजा है कि पानी चोरी पकड़ने का कोई निजाम कायम नहीं हो सका। डिप्टी MD इसकी तौजीह पेश करते हैं।
आप दुरुस्त फरमा रहे हैं कि मीटर उस जमाने में प्रोक्योर किए गए थे और वो मीटर लगाने थे, ये एक प्रोजेक्ट के थ्रू आए थे, वो मीटर उस जमाने में इंस्टॉल नहीं हो सके थे, लेकिन अब ऑनरेबल कमीशन के हुक्म के मुताबिक क्योंकि उसमें कुछ टेक्निकल वजूहात थी जिसकी वजह से ये मीटर इंस्टॉल नहीं हो सके थे और अब ये मीटर इंस्टॉल होना शुरू हो चुके हैं। जैसे कि मैंने अभी आपको ताबे जी की रीडिंग बताई तो मेन जो ताबे जी पे है उस पर लग गए हैं, एंड देन आफ्टर जो है ये जो डिस्ट्रीब्यूशन की मेन लाइनें हैं उनके ऊपर लगने हैं ये मीटर्स, और क्योंकि इसका राइटफुल जवाब तो वो प्रोजेक्ट के जो लोग हैं जो इससे कंसर्न लोग हैं वो दे सकते हैं, लेकिन एज ए टेक्निकल हेड मैं आपको ये बता सकता हूँ कि अब ये मीटर दोबारा लगना शुरू हो गए हैं, उन जमाने में लगे थे लेकिन फुल कम्प्लीट नहीं लगे थे, अब ये दोबारा लगना शुरू हो गए हैं ऑन द डायरेक्टिव्स ऑफ द ऑनरेबल वाटर कमीशन।
माजी में टैंकर्स के जरिए शहरियों को पानी फराहम करने की जिम्मेदारी रेंजर्स ने संभाली हुई थी और वाटर टैंकर के कारोबार की मालियत अरबों रुपए तक जा पहुंची थी। तहम इन इत्तलात के बाद कि वाटर टैंकर्स की ये गैर कानूनी आमदन शुमाली इलाकों में दहशतगर्दी के लिए इस्तेमाल हो रही है, वाटर हाइड्रेंट्स के खिलाफ ऑपरेशन किया गया। इस वक्त पूरे कराची में सिर्फ 8 कानूनी तौर पर कायम हाइड्रेंट्स हैं। बकौल असद खान
के सबसे पहले तो मैं ये क्लियर करता चलूं कि एक जमाना था कि कराची में इलीगल जो हाइड्रेंट्स थे उनकी तादाद 125 तक पहुंच चुकी थी, लेकिन विद द कंसर्न ऑफ द एजेंसीज, विद द कंसर्न ऑफ द लॉ एनफोर्समेंट एजेंसी, विद द कंसर्न ऑफ गवर्नमेंट ऑफ सिंध, ये कोई आज से साल भर पहले एक बहुत बड़ा ऑपरेशन हुआ, क्योंकि ये बदकिस्मती एंड अनफॉर्चुनेटली ये बाद में जब हाइड्रेंट ये चलते थे उस जमाने में तो ये रिपोर्टिंग हुई कि जी ये इलीगल जो आमदनी हो रही है हाइड्रेंट से ये फ्लाई करके जो है वो नॉर्दर्न एरिया में दहशतगर्दी के अंदर इस्तेमाल हो रही है। ये जब लिंकअप्स पकड़े गए कि जी ये पैसा यहाँ से फ्लाई करके और वजीरिस्तान और नॉर्थ वजीरिस्तान और साउथ वजीरिस्तान की तरफ जा रहा है ये पैसा, तो उसके बाद जो है लॉ एनफोर्समेंट एजेंसीज ने इसको क्रैक डाउन किया और ये तमाम हाइड्रेंट्स का जो है इसका खात्मा किया। इस वक्त ऑन द डायरेक्टिव ऑफ द सुप्रीम कोर्ट कराची वाटर एंड सीवरेज बोर्ड के जो रनिंग हाइड्रेंट्स हैं वो सिर्फ 6 हैं।
पानी की चोरी रोकने में नाकामी और दरियाओं से हासिल होने वाले पानी की कमी के बायस शहर में खुसूसी तौर पर इसके गुंजान इलाके बदतरीन पानी की किल्लत का शिकार हैं। असद खान का कहना है
तो एंड यूजर जो है ना वो उसके पास पानी नहीं पहुंचता, आपको श्री गिना में बहुत शॉर्टेज मिलेगी, आपको बाथ आइलैंड में शॉर्टेज मिलेगी, आपको हल्कीपुर की शॉर्टेज क्लिफ्टन में मिलेगी और अक्यूट शॉर्टेज जो है आपको श्री गिना में मिलेगी। फिर इस तरह से जो वेस्ट का एरिया है खासतौर पे औरंगी बल्दिया और साइट और मेट्रोवोल ये सब इलाके जो हैं ये डिपेंड करते हैं हब की सोर्स के ऊपर, क्योंकि हब में इस वक्त पानी नहीं है। जैसे मैं आपसे अर्ज करता चला हूँ शुरू में कि जो 100 MGT पानी जो हमें हब से मिलता था, हब डैम से, वो अब 30 MGT हो गया है। तो इस वक्त बहुत अक्यूट शॉर्टेज जो है वो हमें देखने में आ रही है औरंगी बल्दिया साइड मेट्रोवेल के इलाके में, और ये बहुत बड़ी और गुंजान आबादी इलाके हैं।
वाटर एंड सीवरेज बोर्ड में सियासी भर्तियां, अदारे को फंड्स की कमी और करप्शन भी शहर में पानी की किल्लत की बड़ी वजूहात में शामिल है। वक्त के साथ संगीन तर होते बहरान के हल के लिए गर्चे चंद मंसूबों पर काम जारी है, लेकिन बाहिर ये मंसूबे भी शहरियों को पानी के सिलसिले में कोई खास सहूलत फराहम करने में कामयाब होते नजर नहीं आ रहे। असफर इमाम, उर्दू VOA, वाशिंगटन।